दाजु सोनाम बाथरुममा भएको बाथटबमा बसेर नुहाइरहनु भएको थियो र उहाँ त्यहाँ बसिरहनु भएको धेरै समय भइसकेको थियो। त्यहाँबाट उहाँ उठेर बाहिर निस्किन सकिरहनु भएको थिएन। झन्डै दुई घन्टासम्म उहाँ त्यही बाथटबको पानीमा जमेर बस्नुभयो। उहाँ बारम्बार बेहोस हुनुहुन्थ्यो र फेरि होसमा आउनुहुन्थ्यो। जब जब उहाँ होसमा आउनुहुन्थ्यो उहाँले चङ्गाईको निम्ति प्रार्थना गर्नुहुन्थ्यो, हे येशु मलाई बचाउनुहोस्, मलाई निको पार्नुहोस्, म पश्चाताप गर्दछु, अहिले नै म मेरो सारा हृदय तपाईँमा लगाउँछु र कुनै पनि प्रकारको शङ्का र डरलाई मेरो जीवनबाट निकाल्दछु, मलाई थाहा छ तपाईँले मलाई निको पार्न सक्नुहुन्छ, हे येशु मलाई निको पार्नुहोस्। अन्तमा दाजु सोनामको आमाले उहाँलाई त्यो बाथटबबाट बाहिर निकाल्नुभयो। त्यसपछि आमाले उहाँलाई तुरन्तै अस्पताल लान खोज्दा उहाँले अह म जाँदिन, येशु मेरो डक्टर हुनुहुन्छ, उहाँले नै मलाई निको पार्नुहुन्छ भनेर जवाफ दिनुभयो। उहाँको विचारमा ख्रिस्टलाई पछ्याउनु भनेकै यस्तै गर्नु हो जस्तो लाग्थ्यो र उहाँ क्रिस्चियन भएको केही महिना मात्र भएको थियो। ती दिनहरूमा दाजु सोनामले रोशन नाउँ गरेको एकजना मानिसलाई भेट्नुभयो र त्यसपछि उहाँले सोनामलाई बाइबलबारे सिकाउन थाल्नुभयो। तर विडम्बना उहाँले जे सिकाइराख्नु भएको थियो त्यो एकदमै गलत र अबाइबलीय थियो। उहाँले सोनामलाई समृद्धिको सुसमाचारसित परिचित गराउनुभयो। समृद्धिको सुसमाचार बाइबली रूपमा सही जस्तो देखिन्थ्यो तर समृद्धिको सुसमाचारले उहाँको जीवनमा काम गरिरहेको थिएन। उहाँले घरको भाडा तिर्न सकिरहनु भएको थिएन। उहाँ हरेक हप्ता आफ्नो आधारभूत खाँचोहरू पुरा गर्न सकिरहनु भएको थिएन। उहाँलाई आफ्नो आधारभूत खाँचोहरू पुरा गर्न पनि धौ धौ परिरहेको थियो। बिरामी हुँदा येशुको नाउँ दाबी गरेर काडे येशुको नाउँ काडेर प्रार्थना गर्दा पनि केही पारा लागेको थिएन। सो सोनमले रोशनलाई किन मेरो जीवनमा समृद्धिले काम गरिरहेको छैन भनी प्रश्न गर्दा रोशनले मलाई थाहा छैन किन, तर मलाई यो थाहा छ कि समस्या परमेश्वर र उहाँको वचनमा होइन, समस्या तिम्रो हृदयमा र तिम्रो जीवनमा छ भनी जवाफ दिनुभयो। सोनम एकदमै निराश हुनुभयो किनकि समृद्धिको सुसमाचारले के प्रतिज्ञा गर्छ भने तपाईँ येशु ख्रीष्टमा आउनुभयो भने सबै कुरा ठिक हुन्छ, चङ्गाइ हुन्छ, स्वास्थ्य हुन्छ, जीवनमा सफलता र समृद्धि हासिल गर्नुहुन्छ। तर दाजु सोनामको जीवनमा त्यो समृद्धिको सुसमाचारले दाबी गरे जस्तो भइरहेको थिएन र उहाँ एकदमै धेरै निराश हुनुभयो। तर एक दिन बाइबलको एक साँचो शिक्षकले सोनामलाई वास्तवमा सुसमाचार के हो भन्ने बारेमा बताइदिनु भयो। जब उहाँले कसैले पहिलोपटक साँचो सुसमाचार साँचो बाइबलले सुसमाचार प्रचार गरेको सुन्नुभयो तब उहाँको त्यो परमेश्वर सम्बन्धी बाइबल सम्बन्धी क्रुस सम्बन्धी क्रिस्चियन जीवन सम्बन्धी उहाँको त्यो सबै पहिलेको बुझाइहरू अधिकांश रूपमा पूर्णतया गलत रहेछ भनेर उहाँले बुझ्नुभयो। येशूमा विश्वास गर्नु भनेको रोगहरूलाई हप्काउनुपर्छ, समृद्धिको दावी गर्नुपर्छ वा भौतिक आशिषको लागि प्रार्थना गर्नुपर्छ भन्ने बारेमा होइन रहेछ भनेर उहाँले बुझ्नुभयो। आज दाजु सोनम एउटा चर्चमा एक पास्टरको रूपमा सेवा गरिरहनु भएको छ र उहाँले कि सुसमाचारले स्वास्थ्य र समृद्धिको प्रतिज्ञा गर्छ नामक एउटा पुस्तिका लेख्नुभएको छ जुन गस्पल पब्लिकेसनले छिट्टै प्रकाशन गर्दैछ। म तपाईँलाई त्यो पुस्तक पढ्न प्रोत्साहन दिन चाहन्छु। प्रिय आज सोनाम दाजु जस्ता थुप्रै समृद्धिको सुसमाचारबाट सायद छुटकारा पाएका छन् होला भने अरूहरू अझै पनि यसको शिकार बनिरहेका छन्, समृद्धिको सुसमाचारमा अल्झेर बसिरहेका छन् र उनीहरूलाई लाग्छ त्यो सुसमाचार उनीहरूलाई बचाउँछ, त्यही नै सुसमाचार हो। यदि तपाईँ सायद यो बिहानी हामीसँग सङ्गति गरेर तपाईँ पनि सायद समृद्धिको सुसमाचारसँग सङ्घर्ष गरिरहनु भएको छ होला, सायद तपाईँ पनि समृद्धिको सुसमाचारमा विश्वास गर्नुहुन्छ होला। त्यसो भने म तपाईँलाई बाइबलबाट यसलाई अझ राम्ररी बुझ्नलाई सहायता गर्नेछु, विशेष उत्पत्ति 36 अध्यायबाट। कृपया मसँग आफ्नो बाइबलमा उत्पत्ति 36 अध्याय पठाउनु न म अनुरोध गर्दछु। उत्पत्ति 36 अध्याय यो पुरानो करान पर्दछ, यो बाइबलको पहिलो पुस्तक हो र उत्पत्ति 36 अध्यायलाई तपाईँले पृष्ठ सङ्ख्या 51 भेट्न सक्नुहुन्छ। तपाईँको दायाँ बायाँको कोही साथीहरू कोही मित्रहरू भिजिटर्सहरूलाई यो खण्ड भेट्नलाई गाह्रो भइरहेको छ, उहाँहरूसँग बाइबल पनि छैन होला, सायद तपाईँ उहाँलाई सहायता गर्न सक्नुहुन्छ। उत्पत्ति 36 अध्याय जसै म पढ्छु, कृपया सबैजनाले आफ्नो बाइबलमा हेर्नुहोला। एसाब अर्थात् एदोमको वृत्तान्त यही हो। एसाबले कनानी स्त्रीहरूमध्येबाट पत्नी ल्याए, अर्थात् हित्ती एलोनकी छोरी आदा र हिब्बी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलिबामा तथा इस्माएलकी छोरी नबायोतकी बहिनी बासमत। यसा वर्ष आदाले एलिपजलाई जन्माइन् र बासमतले रुएललाई जन्माइन्। अनि ओहोलिबामाले योउस, यालाम र कोरहलाई जन्माइन्। कनान देशमा जन्मेका इसापका छोराहरू यिनै हुन्। आफ्ना पत्नीहरू, छोराछोरीहरू र तिनको घरका सबै मानिसहरू, गाईवस्तुहरू र तिनका अरू जम्मै पशुहरू र कनान देशमा प्राप्त गरेका सबै सम्पत्तिहरू लिएर इसाप आफ्नो भाइ याकुबबाट छुटिएर अर्को देशमा गए। धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्। तिनीहरूका गाईवस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। यसकारण इसापले अर्थात् एदोमले सैरको देशमा बसोबास गरे। सैरको पहाडी देशमा एदोमीहरूका पिता इसापको वृत्तान्त यही हो। इसापका छोराको नाउँ यिनै हुन्। इसापकी पत्नी आदाका छोरा एलिपज र इसापकी पत्नी बासमतका छोरा रुएल। एलिपजका छोराहरू तेमान, ओपार, सपो, गाताम र खनज। इसापका छोरा एलिपजकी तिम्न नाउँ भएकी एउटी भित्रिनी थिए। एलिपजबाट त्यसले अमालेखलाई जन्माए। इसापकी पत्नी आदाका नातिहरू यिनै हुन्। रुएलका छोराहरू नहद, जेरह, शम्मा र मिज्जा। इसापकी पत्नी बासमतका नातिहरू यिनै हुन्। इसापकी पत्नी ओहोलिबामा, जो सिबोनकी नातिनी र अनाकी छोरी थिइन्, इसापबाट तिनका यी छोराहरू भए, यौस र यालाम र कोरह। इसापका सन्तानहरूमध्ये मुख्य यिनै हुन्। इसापका जेठा छोरा एलिपजका छोराहरू मुखियाहरू तेमान, ओमार, सपो, खनज, कोरह, गाताम र अमालेक। एदोम देशमा एलिपजबाट भएका मुखियाहरू यिनै हुन्। यिनीहरू आदाका नातिहरू हुन्। इसापको छोरा रुएलका छोराहरू मुखियाहरू नहद, जेरह, शम्मा र मिज्जा। एदोम देशमा रुएलबाट भएका मुखियाहरू यिनै हुन्। इसापकी पत्नी बासमतमा नातिहरू यिनै हुन्। इसापकी पत्नी ओहोलिबाका छोराहरू मुखियाहरू यौस, यालम र कोरह। अनाकी छोरी इसापकी पत्नी ओहोलिबामाले जन्माएका मुखियाहरू यिनै हुन्। इसाप अर्थात् एदोमका छोराहरू यिनै हुन् र तिनीहरूका मुखियाहरू यिनी हुन्। त्यस देशका बासिन्दा होरी सैरका छोराहरू यिनै हुन्। लोतान, शोबाल, सिबोन, अना, दिसोन, एसेर र दिसान। एदोमको देशमा सेयरका यी छोराहरू होरी मुखियाहरू हुन्। लोतानका छोराहरू होरी र हेमान। तिम्न लोतानकी बहिनी थिइन्। सुबलका छोराहरू अल्बान, मानहत, एबाल, सपो र ओनाम। सिबोनका छोराहरू अय्या र अना। तिनका बुबा सिबोनका गधाहरू चराउँदा मरुभूमिमा तातो पानीको मूल भेटाउने यिनै अना हुन्। अनाका छोराछोरीहरू दिसोन र अनाकी छोरी ओहोलिबामा। दिसोनका छोराहरू हेमदान, एसबान, यित्रान र करान। एसेरका छोराहरू बिलहान, जावान र अखान। दिसानका छोराहरू उज र आरान। होरीहरूका मुखियाहरू यिनै हुन्। लोतान, शोबाल, सिबोन, अना, दिसोन, एसेर र दिसान। सेर देशमा तिनीहरूका खलक अनुसार होरी मुखियाहरू यिनै हुन्। इसरायलका कुनै राजाले राज्य गर्नुभन्दा अघि एदोम देशमा राज्य गर्ने राजाहरू यिनै हुन्। बौरका छोरा बेलाले एदोममा शासन गर्थे। उनको राजधानीको नाउँ दिनुहावा थियो। बेलाको मृत्युपछि बोजरामा बस्ने जेरहका छोरा योबाबले उनको सट्टामा राज्य गरे। योबाबको मृत्युपछि तेमानीहरूको देशका हुसामले उनको सट्टामा राज्य गरे। हुसामको मृत्युपछि मोआब देशमा मिध्यानलाई जित्ने बदतका छोरा हदतले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ अबिद थियो। हदतको मृत्युपछि मास्क्रेकामा बस्ने समलाले उनको सट्टामा राज्य गरे। समलाको मृत्युपछि महानदीका किनारको रहबोत सहरका सोलले उनको सट्टामा राज्य गरे। सोलको मृत्युपछि अकबोरका छोरा बालहाननले उनको सट्टामा राज्य गरे। अकबोरका छोरा बालहाननको मृत्युपछि हदतले उनको सट्टामा राज्य गरे। तिनको राजधानीको नाउँ पाउ थियो। तिनकी पत्नीको नाउँ महेत तबेल थियो। तिनी मद्रिदकी छोरी मद्रिदकी छोरी र मेजाहावकी नातिनी थिइन्। एसाबबाट भएका मुखियाहरू तिनीहरूका नाउँ देश र वंश अनुसार यिनै हुन्। तिम्न, अलवा, यथेथ, ओहोलिबामा, एलाहा, फिनोन, खनज, तेमान, मिप्सार, मग्दिल र इराम। तिनीहरूले कब्जा गरेका देशमा तिनीहरूका बासस्थान अनुसार एदोमका मुखियाहरू यिनै हुन्। एदोमीहरूका पुर्खा एसाबको वृत्तान्त यही हो। वाट इज दिस? के हो यो खास? यो उत्पत्ति 36 अध्याय पढिसकेपछि तपाईँ के निष्कर्ष निकाल्न सक्नुहुन्छ, विशेष गरी एसाबको जीवनको बारेमा? एसाबको जीवनलाई तपाईँले एउटै शब्दले सारांशित गर्ने भने त्यो शब्द के हुनेछ? समृद्धि। एसाब एसाब एकदमै समृद्ध छन्, एकदमै आशिषी छन्। उसको परिवार छ, उसको धनसम्पत्ति छ, उसँग शक्ति छ, उसको परिवारबाट, उसको शाखा सन्तानबाट राजहरू आएका छन् र उनीहरूले धेरै देशहरूलाई कब्जा गरेका छन्, शासन गरेका छन्। इज रिच, वेल्थी, पावरफुल, धनी, एकदमै धनाढ्य छ, शक्तिशाली छ। हि हेज एभ्रिथिङ। एसाबसँग सफथोक छ, तर कसरी सम्भव भयो? एसाब याकुब होइनन्। एसाब करारिए मानिसमध्ये एक होइनन्, परमेश्वरले याकुबलाई चुन्नुभएको थियो। एसाबलाई छाडेर याकुबलाई उहाँले छनौट गर्नुभएको थियो। त्यहाँ कसरी एसाब यसरी संसारमा उल्लेखनीय रूपमा उसको परिवार शाखा सन्तानको सबै उसको धन सम्पत्तिको उच्चारण गर्न नसक्ने गरी समृद्ध हुन सक्छ, कसरी? उत्पत्ति 36 अध्यायबाट यी प्रश्नहरूलाई ध्यानमा राख्दै हामीले सिक्नुपर्ने केही कुराहरू छन्। पहिलो भनेको, परमेश्वरको आम अनुग्रहमा संसारका मानिसहरूले भौतिक समृद्धिको अनुभव गर्छन्। पहिलो कुरा, परमेश्वरको आम अनुग्रहमा मानिसहरूले, संसारका मानिसहरूले भौतिक समृद्धिको अनुभव गर्छन्। यहाँसम्म कि दुष्टले पनि, परमेश्वरको विरोधीहरूले पनि उहाँको आम अनुग्रहमा संसारमा समृद्धिको अनुभव गर्छन्। परमेश्वरको आम अनुग्रहमा मानिसहरूले भौतिक समृद्धिको अनुभव गर्छन्। दोस्रो कुरा, तर भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन, सङ्केत होइन, चिन्ह होइन। तर भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन, अर्थात् सङ्केत होइन, चिन्ह होइन। कोही भौतिक रूपमा समृद्ध छ भन्दैमा त्यो व्यक्ति आत्मिक रूपमा पनि समृद्ध छ भन्ने हुँदैन। कुनै व्यक्तिको भौतिक आर्थिक अवस्था ठिक छ भन्दैमा उसको आत्मिक अवस्था पनि ठिक छ भन्न मिल्दैन। सो दोस्रो कुरा, तेस्रो, भौतिक समृद्धि अस्थायी हो, भौतिक समृद्धि अस्थायी हो, यो क्षणिक छ, यो केही भर समयको लागि हो। भौतिक समृद्धि अस्थायी हो। र चौथौँ, ख्रिस्ट अनन्त हुनुहुन्छ, ख्रिस्ट अनन्त हुनुहुन्छ। सो उत्पत्ति 36 अध्यायबाट हामीले सिक्न सक्ने यी चारवटा कुराहरू। पहिलो, परमेश्वरको आम अनुग्रहमा मानिसहरूले भौतिक समृद्धिको अनुभव गर्छन्, तर भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन। भौतिक समृद्धि अस्थायी हो, ख्रिस्ट अनन्त हुनुहुन्छ। There are a few things that we can learn from Genesis 36. Number one, by God's common grace, people experience material prosperity. However, number two, material prosperity is not an indicator of spiritual prosperity. Number third, material prosperity is temporary. And number four, Christ is eternal. Christ is eternal. It's another kuraru. So, pahilo, parameshwarko aam anugrahma manishale bhautik samriddhi ko anubhav garchan. सर्वप्रथम म यो स्पष्ट पार्न चाहन्छु कि सुसमाचारले स्वास्थ्य, धन र समृद्धिको प्रतिज्ञा गर्दैन। यसमा विश्वास गर्दा स्वास्थ्य, चङ्गाई वा समृद्ध जीवन ग्यारेन्टी हुँदैन। बाइबलमा यस्तो कुनै पनि पद छैन जसले तपाईँलाई, यदि तपाईँ ख्रिस्टमा विश्वास गर्नुहुन्छ भने तपाईँको जीवन सहज हुनेछ वा तपाईँले संसारका कुराहरू पाउनुहुनेछ भनेर प्रतिज्ञा गर्दैन। सायद तपाईँ आपत्ति जनाउनुहुन्छ होला, त्यसो भए किन फलाना फलाना मानिसहरू समृद्ध भइरहेका छन्। सायद तपाईँको आफ्नै गवाही होला कि मसँग पहिले केही पनि थिएन तर म ख्रिस्टमा आएपछि म धनी भएको छु, म स्वस्थ भएको छु, मेरो जीवन राम्रो छ, सबै कुरो राम्रो चलिरहेको छ। मसँग यसको उत्तर छ, यो सब ख्रिस्टमा तपाईँले गर्नुभएको विश्वासको परिणाम होइन, न त सुसमाचारले प्रतिज्ञा गरेकोले समृद्धिको, सुसमाचारले आफ्नो प्रतिज्ञा अनुसार समृद्धिलाई तपाईँको जीवनमा डेलिभरी गरिदिएकोले नै हो। यो केवल परमेश्वरको आम अनुग्रह। यदि तपाईँको जीवनमा तपाईँले केही हदसम्म समृद्धि, स्वास्थ्य र समृद्धिको अनुभव गरिराख्नु भएको छ भने यो केवल परमेश्वरको आम अनुग्रहले गर्दाखेरि हो। मेक नो मिस्टेक, भ्रममा नपर्नुहोस्, म ख्रिस्टमा आएपछि, मैले ख्रिस्टमा विश्वास गरेपछि ख्रिस्ट मेरो निम्ति ख्रिस्टमा मर्नुभएको कारण भनेर तपाईँले भन्न मिल्दैन। तर परमेश्वरको अनुग्रहमा यस तपाईँले सायद जीवनमा ठिकै गरिराख्नु भएको छ होला। मेरो धेरै मित्रहरू छन् जो एकदमै धनी छन्, धनाढ्य छन्, स्वस्थ छन्, मभन्दा पनि सम्पन्न छन्, तर तिनीहरू ख्रिस्टियन होइनन्। तिनीहरू कसरी स्वस्थ भए, तिनीहरू कसरी धनी भए, तिनीहरू कसरी समृद्ध भए त? परमेश्वरको आम अनुग्रहको कारण, परमेश्वरको सामान्य अनुग्रहको कारण, परमेश्वरको कमन ग्रेसको कारण, परमेश्वरको आम अनुग्रहले गर्दा नै मानिसले स्वास्थ्य, धन र समृद्धिको अनुभव गर्न सक्छन्। यसको अर्थ परमेश्वरको अनुग्रह दुई किसिमका छन्। परमेश्वरको अनुग्रह दुई किसिमका छन्, पहिलो आम अनुग्रह अथवा अर्थात् सामान्य अनुग्रह र दोस्रो विशेष अनुग्रह। विशेष अनुग्रह कमन ग्रेस अनि पार्टिकुलर अथवा स्पेसल ग्रेस। विशेष अनुग्रहले परमेश्वरले आफ्ना चुनिएका जनहरूसित गर्नुहुने व्यवहारलाई जनाउँदछ। परमेश्वरले आफ्ना चुनिएका मानिसहरूलाई सम्पूर्ण मानिस जातिभन्दा फरक तरिकाले व्यवहार गर्नुहुन्छ। उहाँले तिनीहरूलाई चुन्नुभयो, तिनीहरूलाई बोलाउनुभयो, तिनीहरूलाई धर्मी ठहराउनु भयो र एक दिन तिनीहरूलाई महिमित पार्ने उद्देश्यले तिनीहरूलाई पवित्र पार्ने काम पनि गरिराख्नु भएको छ। उहाँले तिनीहरूको पाप क्षमा गर्नुभएको छ, तिनीहरूलाई बचाउने प्रेमले प्रेम गर्नुभएको छ, परमेश्वरले तिनीहरूलाई आफ्नो वचन दिनुभएको छ। यी सबै परमेश्वर विशेष अनुग्रहमा पर्दछ। परमेश्वरको यो विशेष अनुग्रह यो विशेष छ, यस प्रकारले यस कारणले विशेष छ किनकि यो केवल सीमित मानिसहरूलाई मात्रै दिइएको छ। परमेश्वरले सबैलाई चुन्नु भएको छैन, परमेश्वरले सबैलाई बोलाउनु भएको छैन, परमेश्वरले सबैलाई धर्मी ठहराउनुहुन्न, परमेश्वरले सबैलाई उद्धार गर्नुहुन्न, परमेश्वरले सबैको पाप क्षमा गर्नुहुन्न, तर विशेष कि मानिसहरूलाई उहाँले बोलाउनुहुन्छ, धर्मी ठहराउनुहुन्छ, उनीहरूको पाप क्षमा गर्नुहुन्छ र उनीहरूलाई एकदम महिमित पनि पार्नुहुन्छ। अनि यो परमेश्वरको कामको अनुभव गर्ने मानिसहरूले अरू केही नभएर परमेश्वरको विशेष अनुग्रह अनुभव गर्न पाएका छन्। अर्कोतर्फ परमेश्वरको आम अनुग्रहले सम्पूर्ण मानिससित परमेश्वरले गर्नुहुने सामान्य व्यवहारलाई जनाउँदछ, सामान्य रूपमा गर्नुहुने व्यवहार। परमेश्वरसँगको सम्बन्ध जस्तोसुकै भए तापनि परमेश्वरले आफ्नो सामान्य अथवा आम अनुग्रह सबैलाई दिनुहुन्छ। परमेश्वरको यो आम अनुग्रह विश्वव्यापी कृपा हो, युनिभर्सल मर्सी। मती 5:45 पदले भन्दछ, उहाँले दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ। सज्जनलाई मात्र होइन, दुष्ट र सज्जन दुवैलाई सूर्यको ताप दिनुहुन्छ र धर्मी र पापी दुवैलाई वृष्टि दिनुहुन्छ। धर्मीलाई मात्र होइन, धर्मी र पापी दुवैलाई समान रूपमा, यो सामान्य रूपमा उहाँको यो 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 कमन ग्रेस हो। परमेश्वरको आम अनुग्रहमा मानिसहरूले जीवनमा समृद्धिको अनुभव गर्न सक्छन्। परमेश्वरको आम अनुग्रहमा उहाँले सबै मानिसहरूको लागि भोजन दिनुहुन्छ, पानी दिनुहुन्छ, वासस्थान दिनुहुन्छ, अक्सिजन दिनुहुन्छ, अक्सिजन, वर्षा, सूर्यको प्रबन्ध, यो परमेश्वरको आम अनुग्रह हो। सबै वर्गका मानिसहरूले, सबै धर्मका मानिसहरूले, सबै ठाउँका मानिसहरूले, क्रिस्चियन अक्रिस्चियन सबैले प्रकृतिको सुन्दरताको आनन्द लिन सक्छ, सबैजना हाइकिङ जान सक्छ, सङ्गीत खेल र कला जस्ता यी गिफ्ट्सको परमेश्वर दिनुभएको दानको उपहारको भरपूर आनन्द लिन सक्छ। यो परमेश्वरको आम अनुग्रह, परमेश्वरको अनुग्रहमा मानिसहरू सृजनशील हुन्छन्, चन्द्रमासम्म उनीहरू पुग्छन्, हवाई जहाज बनाउँछन्, पानी जहाजहरू बनाउँछन्, पानी जहाजहरूको आविष्कार गर्छन्, मानिसहरूले कार र घरहरू निर्माण गर्छन्, विवाह गर्छन्, बालबच्चा जन्माउँछन्, र मानिसहरू कोही डाक्टर बन्छन्, इन्जिनियर बन्छन्, राजनीतिज्ञहरू बन्छन्, किसानहरू बन्छन्, व्यापारीहरू बन्छन्, विभिन्न पेसाहरू अपनाउँछन्। र यी सबै कुरा परमेश्वरको आम अनुग्रह अन्तर्गत पर्दछ। सो परमेश्वरको आम अनुग्रह पाउनको लागि मानिसले केही गरिराख्नु पर्दैन, परमेश्वरका जनहरू नभएकाले पनि उहाँको आम अनुग्रहमा यस संसारमा उन्नति प्रगति गर्न सक्छन्। र एसाम यसको प्रमुख उदाहरण हुन्। बुझ्नुहुँदैछ कि छैन? परमेश्वरको आम अनुग्रहमा मानिसले कतिसम्म संसारमा समृद्धि हासिल गर्न सक्छ भन्ने कुराको एक प्रमुख इक्जाम्पल, अ प्राइम इक्जाम्पल एसाम हुन्। परमेश्वरको आम अनुग्रहमा एसाम उल्लेखनीय रूपमा समृद्ध भए। एसाबको धेरै सन्तानहरू थिए, तिनले कनान देशमा धन सम्पत्तिहरू आर्जन गरे। तिनको धन सम्पत्ति यति धेरै थियो कि तिनी याकुबबाट छुटिएर बेग्लै बस्नु पर्यो। तिनले एदोमको सेइर देश कब्जा गरेर बसे र जहाँ तिनका छोराहरूले राजाको रूपमा शासन गरे। कति धेरै छोराहरूले शासन गरेको हामीले अघि भर्खरै पढ्दै थियौँ। बौरका छोरा बेलाले एदोममा शासन गर्थे, उनको राजधानीको नाउँ दिनहावा थियो। बेलाको मृत्युपछि योबाबले उनको राज्यमा उनको सट्टामा राज्य गरे, र योबाबको मृत्युपछि हुसामले उनको सट्टामा राज्य गरे, त्यसपछि हदतले, समलाले, खिनारले, बालहाननले राज्य गरे। त्यो तपाईँले देख्नुभयो, एसाव परमेश्वर करारको मानिस नभए तापनि उनी भौतिक रूपमा समृद्ध थिए। एसावमा के कुरा कमी थियो? उसँग के थिएन? उसँग स्वास्थ्य थियो, एसावसँग धन थियो, एसावसँग समृद्धि थियो, तर एसाव परमेश्वरको मानिस थिएन। यदि परमेश्वरको आम अनुग्रहमा मानिसहरूले भौतिक समृद्धिको अनुभव गर्छन् भने यसले हाम्रो सुसमाचार प्रचारमा ठुलो अर्थ राख्दछ। यस संसारमा उन्नति गर्न कोही ख्रिस्टियन बनिराख्नु पर्दैन, ख्रिस्टमा विश्वास गरिराख्नु पर्दैन, समृद्धि हासिल गर्नलाई, स्वास्थ्य हुनलाई, धनी हुनलाई यसु ख्रिस्टमा आइराख्नु पर्दैन। कोही पनि ख्रिस्टमा विश्वास नगरिकन पनि मानिस समृद्ध हुनसक्छ, धनी हुनसक्छ, स्वास्थ्य हुनसक्छ। त्यसरी समृद्धिको सुसमाचारको सहायता लिएर साँचो सुसमाचार बिकाउन हामी प्रयास नगरौँ। हामी प्रचार गर्दा साँचो सुसमाचारमा समृद्धिको सुसमाचार नघुसाउँ, सुसमाचारकोलाई रिप्याकेज नगरौँ। यदि तपाईँसँग स्वास्थ्य छ, तपाईँसँग धन छ भने परमेश्वरको प्रशंसा होस्, तर यसलाई सुसमाचारको भाग नबनाउनुहोस्। डोन्ट गो अराउन्ड एन्ड टेल पिपल that if you believe in Jesus, that you will be like me. Manishwar kaha gaera, ma sanga, ma timiharule pani yesuma vishwas garyo bhane, ma jastai timiharu pani dhani hunchau, ma jastai timiharu pani swastha hunchau bhandai tapai gawai baardai nahinnuhos. Shuddha susamachar prachar garnuhos. Tara yadi tapai saanchho susamachar janna chahanuhuncha bhane, ma tapailai Romiko pustak, pahilo Koranthi 15 adhyay padhna sallaha dinchu. हामी धनी हुन सकौँ भनेर उहाँ हाम्रो त्यो गरिब बन्नुभयो भन्ने पद मात्र कण्ठस्थ पारेर नबस्नुहोस्। तर हामी पापी छँदै ख्रिस्ट हाम्रो साटोमा मर्नुभयो, हामी परमेश्वरसँग मिलापमा आउन सकौँ भनेर परमेश्वर पिताले आफ्नो पुत्रलाई क्रुसमा चकनाचुर पार्नुभयो। किनकि हाम्रो सबभन्दा ठुलो खाँचो पापको क्षमा थियो, हामी परमेश्वरसँग मिलापमा आउनु थियो। हाम्रो समस्या गरिबी थिएन, हाम्रो समस्या रोग थिएन, तर पाप र पवित्र परमेश्वरको विरुद्धमा गरेको विद्रोह थियो। यो कुराहरू बुझ्नु पर्यो। अनि म तपाईँलाई बाइबललाई एकदमै होसियारीपूर्वक पढ्नु हुन म अनुरोध गर्दछु। साथै तपाईँ अरू पुस्तकहरू पढ्न चाहनुहुन्छ, मसँग एउटा पुस्तक छ, यसु ख्रिस्टको सुसमाचार। यो पुस्तक तपाईँले सित्तैमा पढ्न पाउनुहुन्छ, पछाडि टेबलमा सायद केही कपिजहरू उपलब्ध छन् होला, छैन भने पनि तपाईँले हाम्रो विमल सुनवार भाइलाई तपाईँ सम्पर्क गर्न सक्नुहुन्छ। म चाहन्छु तपाईँले साँचो सुसमाचार पढ्नुहोस्। यसु ख्रिस्टको सुसमाचार पल वसर लेख्नुभएको यी पुस्तक हरेक विश्वासी अविश्वासीले पढ्ने पनि पुस्तक हो अथवा पुस्तिका हो। सो हाम्रो आजको वचनको मुख्य बुदानी यही छ कि आम अनुग्रहमा, परमेश्वरको आम अनुग्रहमा सबै मानिसहरूले सबै किसिमका मानिसहरूले दुष्ट र सज्जन धर्मी र पापी सबै मानिसले समृद्धिको अनुभव गर्न सक्छन् तर हियर इज द पोइन्ट भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन आत्मिक समृद्धिको सूचक होइन कसैले भौतिक रूपमा राम्रो गरिरहेको छ भने त्यो मान्छेले आत्मिक रूपमा पनि राम्रो गरिरहेको छ भन्न मिल्दैन आत्मिक समृद्धि भनेको के हो आत्मिक समृद्धि भनेको ख्रिस्ट जस्तै हुनु हो उहाँको प्रतिरूपमा रूपान्तरित हुनु हो पवित्रीकरणमा झन्झन वृद्धि हुँदै जानु हो संसार जस्तै कम देखिनु र ख्रिस्ट जस्तै बढी देखिनु हो यो आत्मिक समृद्धि र ख्रिस्ट हामीलाई यही समृद्धिको निम्ति यही आत्मिक समृद्धि दिनको निम्ति उहाँ क्रुसमा मर्नुभयो यदि भौतिक सम्पन्नताले अथवा समृद्धिले हामी स्वास्थ्य र धनी हौँ भनेर ख्रिस्ट मर्नुभएको हो भने दावी गर्छ भने आत्मिक समृद्धिले हामी पवित्र र संसारभन्दा भिन्न हौँ अलग हौँ भनेर ख्रिस्ट मर्नुभएको कुरा दावी गर्छ हाम्रो हृदय परिवर्तन भएको छ हाम्रो इच्छाहरू अब परिवर्तन भएका छन् हाम्रा प्राथमिकताहरू पनि परिवर्तन भएका छन् हामी अब यस संसारको स्वास्थ्य धन र समृद्धिको पछि दौडाउँदैनौँ हामी ख्रिस्टको पछि दौडाउँछौँ उहाँ नै हाम्रो सबैभन्दा ठुलो समृद्धि र धन हुनुहुन्छ हामी उहाँलाई अझ बढी जान्न चाहन्छौँ हामी उहाँ जस्तै बन्न चाहन्छौँ हामी उहाँमा सन्तुष्ट हुन चाहन्छौँ प्रिय हामी गरिब होला केही छैन हामी रोगी होला केही छैन तर हामी ख्रिस्टमा छौँ भने हामी समृद्ध छौँ हामी ख्रिस्टमा छौँ भने हामी सन्तुष्ट व्यक्ति हुन्छौँ सबैभन्दा सन्तुष्ट व्यक्ति हुन्छौँ सो कसैले भौतिक रूपमा राम्रो गरिरहेको छ भने उसले आत्मिक रूपमा पनि राम्रो गरिरहेको छ भन्ने हुँदैन धन सम्पत्ति स्वास्थ्य सफलताले कुनै व्यक्ति परमेश्वरको इच्छा अनुरूप जिइरहेको छ वा उसको प्राणको अवस्था ठिकै छ भनेर सङ्केत गर्दैन यदि भौतिक समृद्धि आत्मिक समृद्धिको सङ्केत हो भने परमेश्वरले याकुबलाई भन्दा एसाफलाई बढी निगाह दिनुभएको पक्कै पनि हुनुपर्छ किन किनकि एसाफको जीवनलाई हेर्नुहोस् न यहाँ उसको समृद्धिलाई विचार गर्नुहोस् न तर हाम्रो अनुमान गलत हुनेछ किनकि रोमी 9:13 तेह्र पदले भन्दछ कि याकुबलाई मैले प्रेम गरेँ तर एसाफलाई तुच्छ ठाने जेकोब आई लव्ड बट ईसा आई हेट इट यदि धन सम्पत्तिको आधारमा उसको समृद्धिको आधारमा हामीले निष्कर्ष निकाल्यौँ भने पक्कै पनि परमेश्वरले एसाफलाई प्रेम गर्नुभएको जस्तो हामीले लाग्न सक्छ तर बाइबलले भन्छ याकुबलाई मैले प्रेम गरेँ तर एसाफलाई तुच्छ ठाने हामी कुनै पनि व्यक्तिको प्राणलाई उसको वर्तमान आर्थिक वा शारीरिक वा सामाजिक स्थितिको आधारमा मापन गर्न सक्दैनौँ एसाफको समृद्धि उल्लेखनीय थियो तर तिनको प्राणको अवस्था नाजुक थियो तिनको आत्मिक अवस्था ठिक थिएन र हामी धेरै कारणले यो भन्न सक्छौँ धेरै कारणले पहिलो कारण एसाफले आफ्नो ज्येष्ठ अधिकारलाई तुच्छ ठाने एसाफले आफ्ना ज्येष्ठ अधिकारलाई तुच्छ ठाने तर पनि ऊ समृद्ध छ ज्येष्ठ अधिकारमा भौतिक र आत्मिक दुवै प्रकारका आशिषहरू समावेश भएका हुन्छन् र भौतिक तवरमा जेठा छोराले अरू छोराहरूको तुलनामा बुबाको सम्पत्तिको दब्बर भाग पाउने गर्थ्यो भने आत्मिक तवरमा जेठो छोरो परिवारको उत्तराधिकारी बन्न सक्थ्यो वा पुजारी बन्न सक्थ्यो अब्राहमको सन्तानहरूको सन्दर्भमा ज्येष्ठ अधिकारको छुट्टै महत्त्व थियो छुट्टै महत्त्व परमेश्वरले अब्राहमलाई उसको सन्तानद्वारा पृथ्वीका सबै जातिहरूले आशिष पाउने प्रतिज्ञा गर्नुभएको थियो र येशु ख्रीष्टको आगमनमा त्यो प्रतिज्ञा पुरा भएको हामी देख्दछौँ तर एसाफले आफ्नो ज्येष्ठ अधिकारलाई कसरी लिए एसाफले एक कचौरा दालको सुपमा आफ्नो ज्येष्ठ अधिकारलाई बेचिदिए एक कचौरा एक बटुका दालको सुपमा अन्त कतिले त्यो दालको त्यो झोल खाँदैन पनि त्यो पोखाइदिन्छौँ अनि अलिक बढी बाक्लो दाल चाहिँ हामी खान्छौँ एसाफ असाध्यै भोकाएको बेला तिनले आफ्नो ज्येष्ठ अधिकार आफ्नो भाइ याकुबलाई एक कचौरा सुपमा बेचिदिएका थिए एसाफको लागि आफ्नो ज्येष्ठ अधिकार एक कचौरा सुप भन्दा पनि महत्त्वपूर्ण थिएन त्योभन्दा बढी महत्त्वपूर्ण थिएन उनले केवल ज्येष्ठ अधिकार मात्र लत्याएनन् तिनले त परमेश्वरको अनुग्रहलाई नै लत्याए तुच्छ ठाने तिनी शरीरद्वारा चल्ने मानिस थिए तिनमा आत्मा संयमको कमी थियो हिब्रूको पुस्तकले हामीलाई एसापको अनुकरण नगर्न, यसो एसापको मार्गमा नचल्न, एसापको कपी नगर्न, नक्कल नगर्न चेतावनी दिँदछ। हिब्रू 12:15-17 अघि भर्खर हामीले पढ्दै थियौँ, ध्यान दियौ कि कुनै मानिस परमेश्वरको अनुग्रह प्राप्त गर्नदेखि वञ्चित नहोस्, कोही पनि दुराचारी वा एसाप जस्तै अधर्मी नहोस्। 36 हामी के पढिरहेको छौँ, एसापको समृद्धिको बारेमा कुरा गरिरहेको छौँ। सायद एसापको जीवनलाई हेरेर संसारको मानिसहरूले वाउ व्हाट अ लाइफ, मलाई पनि त्यस्तै, मेरो पनि परिवार भए, मेरो पनि त्यस्तै धन सम्पत्ति भए भनिरहेको बेलामा बाइबलले के भन्दैछ, कोही पनि एसाप जस्तै अधर्मी नहोस् जसले एक छाक भोजनको लागि आफ्नो ज्येष्ठ पुत्रको अधिकार, जन्मसिद्ध अधिकार बेचिदियो। तिमीलाई थाहा छ, पछिबाट आशीर्वाद पाउन खोज्दा पनि ऊ अस्वीकृत भयो किनकि उसले पश्चाताप गर्ने मौका पाएन, यद्यपि उसले आँसु बगाएर त्यो खोजेको थियो। सो देख्नु हुँदैछ, भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन। एसाब आत्मिक रूपमा मरेको थियो, एसाब आत्मिक रूपमा ठिक थिएन, उसको आत्मिक अवस्था ठिक थिएन, उसको प्राणलाई ठिक थिएन भन्ने कुरा हामीले सुरुबाट हेर्दै आइरहेको छौँ कि एसाबले आफ्नो ज्येष्ठ अधिकार, जन्मसिद्ध ज्येष्ठ अधिकारलाई लत्यायो, अर्थात् एसाबले परमेश्वरको अनुग्रहलाई लत्यायो, अनि त्यो मानिसले संसारमा एकदमै राम्रो गरिरहेको छ। प्रेरित तपाईँ पवित्रताभन्दा बढी संसारको समृद्धिलाई बढी प्रेम गर्नुहुन्छ भने होसियार रहनुहोस्, एसाबको जीवनले तपाईँको लागि चेतावनीको रूपमा काम गरोस्, सतर्क हुनुहोस्। दोस्रो, एसाबले बहुविवाहको पाप गरे, एसाबले बहुविवाहको पाप गरे, तिनले कनानी स्त्रीहरूसित विवाह गरे, र एउटी मात्र होइन, र तिनले तिनजनासित विवाह गरे। पदहरू 2-3 एकपल्ट हेर्नुहोस् न, यहाँनिर 36:2-3, एसाबले कनानी स्त्रीहरू मध्येबाट पत्नी ल्याए, अर्थात् हित्ती एलोनकी छोरी आदा र हिब्बी सिबोनकी नातिनी र अनाकी छोरी ओहोलिबामा तथा इस्माइलकी छोरी नबायतकी बहिनी बासमत। यहाँ अलिकति कन्फ्युजन छ, यस यहाँ एसाबको पत्नीहरू र तिनको पत्नी ती पत्नीहरूको बुबाको नाउँहरूमा अलिकति कन्फ्युजन छ। उत्पत्ति 26:28 अध्यायलाई तपाईँले तुलना गरेर हेर्नुभयो भने देखिहाल्नुहुन्छ, उत्पत्ति 26:28 अध्यायमा हामी एसाबले हित्ती बोरीकी छोरी यहुदित र हित्ती एलोनकी छोरी बासमतलाई र इस्माइलकी छोरी र नाबायतकी बहिनी महलालाई विवाह गरी ल्याएको देख्छौँ। उत्पत्ति 36 अध्यायमा हामी आधालाई देख्छौँ, अनि बासमतलाई देख्छौँ, अनि ओहोलिबामालाई देख्छौँ। ओहोलिबामा। सो 26 र 28 अध्यायको नाम, उसको एसाबको श्रीमतीको नामहरू र 36 अध्यायमा उल्लेख गरेको एसाबको श्रीमतीको नामहरू फरक फरक छ। यसो हेर्दाखेरि 6 श्रीमतीहरू जस्तो लाग्छ, तर एसाबले 3 श्रीमतीहरू अथवा पत्नीहरू ल्याएको थियो भने म विश्वस्त छु। मलाई लाग्छ एसाबको पत्नीहरूको नाम एकभन्दा बढी थियो, र फरक अध्यायमा फरक नाउँले उनीहरूलाई चिनाइएको छ। अर्को यहाँ बासमतलाई इस्माइलकी छोरी र नबोयतकी बहिनी भनेको छ, तर उत्पत्ति 28:9 महलालाई पनि इस्माइलकी छोरी र नबोयतकी बहिनीको रूपमा उल्लेख गरिएको छ। उत्पत्ति 36:2 आदालाई हित्ती एलोनकी छोरीको रूपमा प्रस्तुत गरेको छ भने उत्पत्ति 26:34 बासमतलाई एलोनकी छोरीको रूपमा प्रस्तुत गरेको छ। फेरि अर्को कन्फ्युजन, यसबाहेक उत्पत्ति 36:3 बासमतलाई इस्माइलकी छोरीको रूपमा वर्णन गरेको छ भने उत्पत्ति 26:34 उनलाई एलोनकी छोरी भनिएको छ। कसको छोरी हो यो? कन्फ्युजन गाह्रो छ, एकदमै गाह्रो छ। तर एउटा कुरा के स्पष्ट छ भने एसाबले एकभन्दा बढी पत्नीसित विवाह गरे। हामीले बुझ्नुपर्ने कुरा यही हो, हामीले एसाबको पत्नीहरूको बाउको नाउँको बाउको त्यो ठेगान लगाइराख्नु पर्दैन। हामीले बुझ्नुपर्ने एउटै कुरा के छ भने एसाबले एकभन्दा बढी स्त्रीहरूसँग विवाह गरे, एसाबले गैर इस्रायली स्त्रीहरूसित विवाह गरे, अनि तिनले एकभन्दा बढी पत्नीहरू विवाह गरे। बहुविवाह कमजोर आत्मिक अवस्थाको सङ्केत हो, एसाबले आत्मिक रूपमा ठिक गरिरहेको थिएन भन्ने कुरा हामी स्पष्टसँग देख्न सक्छौँ। प्रिय तपाईँलाई थाहा छ, सुरुदेखि नै यो स्पष्ट छ कि परमेश्वरको योजना भनेको विवाह एक पुरुष र एक स्त्रीको बिचमा हुनुपर्छ, पुरुष र पुरुषको बिचमा होइन, स्त्री र स्त्रीको बिचमा होइन, र मानिस र पशु प्राणीहरूको बिचमा पनि होइन, मानिस मानिस बिच, पुरुष र स्त्री बिच विवाह हुनुपर्छ, अथवा क्रिस्चियन पुरुष र क्रिस्चियन स्त्री बिच। सो प्रियहरू, तपाईँ विवाहलाई कसरी लिनुहुन्छ? कि विवाह पछिको तपाईँको भागदौड गडली छ, ईश्वर भक्तिको छ? हाउ डु यु पर्स्यु म्यारिज? इज इट गडली पर्स्युट? भौतिक समृद्धि आत्मिक समृद्धिको सूचक होइन, र एसावले आत्मिक रूपमा ठिक गरिरहेको थिएन। यद्यपि ऊ भौतिक रूपमा समृद्ध थियो, तर आत्मिक रूपमा एसावले ठिक गरिरहेको थिएन भन्ने कुराको दोस्रो कारण हामीले लिइसक्यौँ, उसको बहुविवाह। तेस्रो, एसावले कनान छोडे। पद सातलाई हेर्नुहोस् न, 37 पद सात। यसकारण एसावले अर्थात् एदोमले सैरको देशमा बसोबास गरे। 8 धेरै धन सम्पत्ति भएको हुनाले तिनीहरू एकसाथ बस्न सकेनन्, तिनीहरूको गाईबस्तुले गर्दा तिनीहरू बसेका ठाउँबाट तिनीहरूको निर्वाह हुन सकेन। त्यसपछि एसाव कहाँ गए? सैर देशमा गए। तपाईँलाई योभन्दा अगाडिको घटना तपाईँलाई थाहा छ होला, अब्राहम र लोथ सँगै हुँदाखेरि जब उनीहरू पनि एक ठाउँ बस्न सकेनन्, लोथले सदोम र गमरा रोजेका थिए, र पछि परमेश्वरले सदोम र गमराको पाप यति धेरै बढेर गएपछि स्वर्गबाट आगो बर्साएर त्यो सम्पूर्ण सहरलाई उहाँले ध्वस्त पार्नुभयो। यहाँ एसापले लोथको पाइला पछ्याएको छ, उसले कनान देशलाई छोडेर सैर देशमा बसोबास गरेको छ। एसापले सैर रोजे। फेरि तपाईँ के रोज्नुहुन्छ, सैर कि कनान, संसार कि ख्रिस्ट? प्रियहरू, संसारलाई हासिल गर्न ख्रिस्टलाई छोड्नुको सट्टा ख्रिस्टलाई हासिल गर्न संसार छोडिदिनुहोस्। यसले भन्नुभयो, मानिसले आफ्नो सारा जगत हात पारेर आफ्नो प्राण गुमायो भने त्यसलाई के फाइदा हुन्छ? केही पनि फाइदा हुँदैन। अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ? केही पनि दिन सक्दैन। चौथो, एसापले कनान मात्र छोडेनन्, एसापले कनानका परमेश्वरलाई पनि छोडे। अर्को शब्दमा भन्ने हो भने एसापले आफ्नो विश्वास आफ्नो छोराछोरीहरूलाई सुम्पेनन्, किनकि तिनी आफैसँग त्यो विश्वास थिएन। एसाप एक अभिभावकको रूपमा सुकेका छन्, उसले आफ्नो छोराछोरीहरूलाई प्रभुको मार्गमा डोर्याउन सकेन, किनकि ऊ आफै प्रभुको मार्गमा हिँडिरहेको थिएन। यु क्यानट गिभ टु अदर्स वाट यु योर सेल्फ डु नट ह्याभ। यदि तपाईँसँग विश्वास छैन भने तपाईँ यसलाई आफ्ना छोराछोरीलाई दिन सक्नुहुन्न। त्यो कुरा एसापका छोराछोरीको नाउँबाट एकदमै स्पष्ट हुन्छ, छोराहरूको नाउँबाट विशेष गरी, उनीहरूको छोराहरूको नाउँ र छोराको नाउँको अर्थमा धेरै कुरा लुकेको छ। अन्त आजकल हामी हाम्रा छोराछोरीको नाउँ फरक तरिकाले राख्छौँ, हाम्रो छोराछोरीको नाउँको खासै अर्थ हुँदैन। हामी हाम्रो छोराछोरीको नाउँ प्राय अधिक होइन, प्राय हामी आफ्नो आमा बुबाको नाउँको त्यो अक्षरहरू मिलाएर संयोजनबाट हामीले उनीहरूको नाउँ बनाएको हुन्छौँ। उदाहरणको लागि क्रिस्चन, कृष्ण र सविता मिलेर क्रिस्चन बनाएको छ। यस प्रकारको नाउँहरू युनिक लाग्छ, हामीलाई दामी लाग्छ, मनपर्छ हामीलाई, त्यस कारण हामी छनौट गर्छौँ। तर विगतमा त्यस्तो थिएन, विगतमा बाबुआमाको नाम मिलाएर नाम बनाइँदैन थियो। अब्राहमको समयमा नामहरू होसियारीपूर्वक छानिन्थे, किनभने ती नामहरूले महत्त्वपूर्ण अर्थ बोकेको हुन्थ्यो। ती नामहरूले उसको आमा बुबाहरूले त्यो समयमा कस्तो परिस्थिति अथवा अवस्था भएर गइराख्नु परेको थियो, के जीवनमा भोगिराख्नु परेको थियो भन्ने कुराहरूको बारेमा धेरै कुरा जानकारी दिन सक्थ्यो। एसापका 6 छोराहरू छन्। एसापका 6 छोराहरूमध्ये आदाका छोरा एलिपोन्स र बासमतका छोरा रुएल विशेष गरी कनानमा जन्मेका थिए। यी दुई छोराहरू कनानमा जन्मेका थिए। एसाप सैरको पहाडी देशमा बसाइ सरेपछि बाँकी 4 छोराहरूको जन्म भयो। ओहो लिबामाका छोराहरू यौज, यालम र कोराको जन्म भयो। सो एसापको छोराहरूको अर्थ, छोराको नाउँको अर्थ यस प्रकार छ, एलिपजको अर्थ परमेश्वर मेरा सहारा हुनुहुन्छ। एलिपज कनानमा जन्मेको थियो, यो कुरालाई ध्यानमा राख्नु होला। कनानमा हुँदाखेरिको नाउँको अर्थ र सैरमा सरेपछिको छोराको नाउँको अर्थ फरक छ। एलिपज परमेश्वर मेरो सहारा हुनुहुन्छ, रुएल जो कनानमै जन्मेका थिए, रुएलको अर्थ परमेश्वर मेरो मित्र हुनुहुन्छ, तर बाँकी तिन छोराहरूको नाम सुन्नुहोस्, यौस, इच्छा, यालम, उजाड र कोर जङ्गी जङ्गी। तपाईँ याद गर्नुभयो एसाबका छोराहरू, विशेष गरी शरीरमा जन्मेका छोराहरूको नाउँले परमेश्वरसित कुनै सम्बन्ध नराखेको देखिन्छ। यसले एसाबको एसाबले एक बुबाको रूपमा निभाएको भूमिकाको बारेमा केही कुरा बताउँछ हामीलाई। तिनले आफ्ना छोराछोरीहरूलाई परमेश्वर दिन सकेनन् किनकि तिनी आफैसँग परमेश्वर थिएन। कनान छोड्दाखेरि एसाबले कनानका परमेश्वरलाई पनि छोडिसकेका थिए। आफ्नो सन्तानलाई तिनीसित दिनलाई धन सम्पत्ति बाहेक अरू केही पनि थिएन। आज थुप्रै अभिभावकहरूसँग पनि आफ्ना छोराछोरीहरूलाई आफूले कमाएको धन सम्पत्ति बाहेक दिनलाई अरू केही पनि हुँदैन। तर हाम्रो क्रिस्चियन अभिभावकको सन्दर्भमा यो कुरा ठिक हुँदैन। क्रिस्चियन आमाबुबाको हैसियतमा हामीले आफ्नो छोराछोरीहरूलाई, हामी भावी पुस्तालाई विश्वास अर्थात् ख्रिस्ट हस्तान्तरण गर्नैपर्छ। हामीले हाम्रो छोराछोरीलाई ख्रिस्ट दिनुपर्छ। हामीले हाम्रो छोराछोरीलाई राम्रो शिक्षा दिन नसकौँला केही छैन, उनीहरूलाई हामीले अरू बाबा आमाले जस्तो हाम्रो छोराछोरी हामीले गर्न नसकौँला केही छैन, हामी त्यो गर्नलाई असक्षम होलाउँ, तर त्यसले केही फरक पार्दैन। हामी हाम्रा छोराछोरीहरूलाई अरूले दिन नसक्ने कुरा दिन सक्छौँ, अर्थात् हामी हाम्रो छोराछोरीलाई ख्रिस्ट दिन सक्छौँ। हामी तिनीहरूलाई सबैभन्दा ठुलो धन दिन सक्छौँ। हामी तिनीहरूलाई जीवनको स्रोततिर औलाउन सक्छौँ। हामी तिनीहरूलाई मानिस जातिको एकमात्र आशा र मुक्तिदाता ख्रिस्ट दिन सक्छौँ। प्रिय अभिभावकहरू, यदि हाम्रा छोराछोरीहरूको हातमा संसार छ तर ख्रिस्ट छैन भने तिनीहरूसँग केही पनि छैन। यदि हाम्रो छोराछोरीले संसार हातमा छ तर ख्रिस्ट छैन भने केही छैन। तर यदि हाम्रा छोराछोरीसँग ख्रिस्ट छ र संसारको केही पनि छैन भने उनीहरूसँग तिनीहरूसँग सफदोक छ। एसाबको सन्तानसँग समृद्धि थियो तर याकुबका सन्तानसँग परमेश्वरको प्रतिज्ञा थियो। र संसारको समृद्धिभन्दा परमेश्वरको प्रतिज्ञा उत्तम हो। द प्रमिस अफ गड इज बेटर देन द प्रोस्पेरिटी अफ दिस वर्ल्ड। सेयर देशभन्दा कनान देश अति नै उत्तम हो। सो परमेश्वरको आम अनुग्रहले गर्दा एसाबले यस संसारमा उल्लेखनीय रूपमा समृद्धि हासिल गरे, तर तिनी आत्मिक रूपमा गरिब थिए। यसबाहेक तिनको समृद्धि क्षणिक थियो। आजको वचनको तेस्रो बुदा, भौतिक समृद्धि अस्थायी हो, क्षणिक हो। भौतिक समृद्धिको सन्दर्भमा करारका मानिसहरू, परमेश्वरका मानिसहरू प्राय पछि पर्छन्। याद गर्नुहोस्, क्रिस्चियनहरू प्राय पछि पर्छन् भौतिक सन्दर्भको सन्दर्भमा, भने करार बाहिरका मानिसहरू ले पहिला समृद्धि हासिल गर्छन्। यसको अर्थ यो संसार जो परमेश्वरका मानिसहरू होइनन् उनीहरूको निम्ति हो, उनीहरूको निम्ति हो यो संसारमा उनीहरूले समृद्धि हासिल गर्छ। पहिला उनीहरूलाई चान्स दिएको छ। जो परमेश्वरका जनहरू होइन तिनीहरू नै प्रायः जस्तो संसारमा सबैभन्दा पहिला समृद्ध हुन्छन्। उत्पत्ति अध्याय 36 सम्पूर्ण अध्याय एसाबको समृद्धिको बारेमा कुरा गर्न खर्च गरेको छ। तपाईँले देखिसक्नुभयो तिनको परिवार अनि थुप्रै पुस्ताहरू थिए जसले राजाहरूको रूपमा समेत सेवा गरे। तर चौथो पुस्तापछि एसाबको सन्तानहरूको कुनै अभिलेख छैन। खोइ तिनीहरू कहाँ गए? तिनीहरूको समृद्धि के भयो? ती राजाहरूलाई के भयो? दे आर अल गन। एदोम राष्ट्र, यदि तपाईँ इस्रायलको इतिहासलाई हेर्नुभयो भने एदोम राष्ट्र अन्तत हराएर गएको छ। तिनीहरू बिहानको तुवालो जस्तै हराएर गएका छन्। थिए तिनीहरू एक समय शक्तिशाली थिए, समृद्ध थिए, राम्रै गरिरहेको थिए, तर उनीहरू आज छैन। आज संसारमा समृद्धि हासिल गर्ने मान्छेहरूको अवस्थामा त्यस्तै हुनेछ। आज छ, यस, तर टाइम आउँदैछ। इट विल अल बी गन। चुट्की गर्न सबै कुरा हराएर जानेछ। संसारको समृद्धिको यो अस्थायी प्रकृतिलाई हामी एउटा फल केरासँग हामी तुलना गर्न सक्छौँ। बनाना, तपाईँलाई थाहा छ, केरासँग तुलना गर्न सक्छौँ। तपाईँलाई थाहा छ केरा छिट्टै पाक्छ, छिट्टै पाक्छ केरा, र यो चाँडै छिट्टै सड्छ पनि। हिजोसम्म देखेको हरियो केरा भोलि पाकिसकेको हुन्छ, पर्सि कुहिसकेको हुन्छ, गनाउन थालिसकेको हुन्छ, भुसुनाहरू फन्किन थालिसकेको हुन्छ। केरा धेरै दिन टिक्दैन, फ्रिजमा राख्नुहोस् वा जेसुकै गर्नुहोस्, केराको आयु धेरै छोटो हुन्छ। प्रिय संसारमा समृद्धिको आयु पनि त्यस्तै हुन्छ, त्यस्तै हुन्छ। यो धेरै समय टिक्दैन, यो चाँडै बितेर जानेछ, चाँडै सडेर जानेछ, चाँडै हराएर जानेछ। समृद्धि अस्थायी हो, यो टिक्दैन। हामी केही समयको लागि समृद्ध हुन सक्छौँ, तर अन्त त यो केही पनि होइन। एभ्रिथिङ विल फेड अवे। स्वास्थ्य बितिजानेछ, पैसा सकिनेछ, सुन्दरता हराइजानेछ, प्रतिष्ठा गुम्नेछ, हरेक सफलता, हरेक नाउँ, हरेक उपलब्धि सबै बिलाइजानेछ, सबै 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 लोप भएर जान्छ। बिहानको घामसँगै लोप हुने शीत जस्तै सबै कुरा बितिजानेछ, बिहान दिउँसोका सपना जस्तै तिनीहरू टलिजानेछन्। त्यसैले संसारमा समृद्धिको पछि नभाग्नुहोस्। यस संसारमा 50-60 वर्षसम्म मात्र टिक्ने कुराहरूको पछि नभाग्नुहोस्। किराले र खियाले नष्ट गर्न सक्ने धन थुपार्न कोसिस नगर्नुहोस्। प्रिय र अनन्त अनन्तसम्म रहने कुरा खोजी गर्नुहोस्। कहिले नबिग्रिने, कहिले नसट्ने, कहिले नकुहिने कुराको खोजी गर्नुहोस्, अर्थात् ख्रिस्टको पछि भाग्नुहोस्। ख्रिस्ट अनन्त हुनुहुन्छ। आजको वचनको अन्तिम बुदा, ख्रिस्ट अनन्त हुनुहुन्छ। उत्पत्ति 35 अध्यायको 11 पदमा परमेश्वर याकुबलाई राजाहरू तिनका सन्तानबाट आउनेछन् भनेर प्रतिज्ञा गर्नुभएको थियो। तर याकुबको वंशबाट राजाहरू आउन अघि नै एसावको वंशबाट राजाहरू आएको हामीले पढिसक्यौँ कि भर्खरै। इस्रायलका कुनै राजाले राज्य गर्नुभन्दा अघि एदोम देशमा धेरै राजाहरूले राज्य गरे। ती राजाहरूको नाम हामीले पढिसकेका छौँ। एदोमको राजाहरू 31 तपाईँले 43 पदसम्म पढ्न सक्नुहुन्छ। जब हामी इस्रायलको इतिहास हेर्छौँ, एदोमीहरू साँच्चै शक्तिशाली थिए। जब इस्रायलहरू एदोमको इलाका भएर कनान देश जाँदै थिए, मिस्र देशबाट छुटेर, तिनीहरूले उनीहरूको इलाकाबाट भएर जाने अनुमति मागे, तर एदोमीहरूले दिएनन्। तपाईँ गन्ती 20 यसलाई पढ्न सक्नुहुन्छ। सो पछिको समयमा एदोमीहरूले इस्रायलहरूको प्रतिरोध गरे र प्रभुत्व पनि जमाए, र एदोमीहरूको प्रभुत्व रोमी कालसम्म कायम रह्यो। तर अहिले एदोमको राजाहरू कहाँ छन्? बेला, योबाब, हुसाम, हदद र हदर को हुन्? यी मानिसहरू को हुन्? कसले चिन्छ यी मानिसहरूलाई? कसले चिन्छ यी मानिसहरूलाई? यिनीहरू राजाहरू थियो होइन र एक समय? यिनीहरूको सामु मानिसहरू थरथर काम थिए, शक्तिशाली यी राजाहरूलाई, उनीहरूको नाम समेत हामीलाई थाहा छैन। आज उनीहरूको नाम समेत उच्चारण गर्न हामीलाई गाह्रो भइरहेको छ। यी सबै सकिएर गइसकेका छन्, हराएर गइसकेका छन्। तिनीहरू सबै अन्तत पराजित भएका छन्। यसको विपरीत ख्रिस्ट अनन्त राजा हुनुहुन्छ। याकुबको वंशबाट उहाँ आउनुभयो। पहिले एसावलाई चान्स दियो, एसावको वंशबाट राजा आए, निकै उनीहरूले आफ्नो शक्ति जमाए, तर अन्तत परमेश्वरको समयमा ढिलो एकदमै, तर परमेश्वरको समय ठिक समयमा ख्रिस्ट याकुबको वंश भएर आउनुभयो, याकुबको सन्तान भएर आउनुभयो। उहाँ विजयी राजा हुनुहुन्छ, उहाँ अनन्त राजा हुनुहुन्छ, उहाँ राज्य गर्ने राजा हुनुहुन्छ, राजाहरूका पनि राजा हुनुहुन्छ। यस्तो राजा जो आज पनि 2000 वर्ष पहिले यस संसारमा आउनुभयो, हाम्रो साटमा मर्नुभयो, गाडिनुभयो र फेरि तेस्रो दिनमा जीवित भए उठ्नुभयो र स्वर्ग चढी जानुभयो र परमेश्वरको दाहिने हातपट्टि विराजमान हुनुहुन्छ र त्यहाँबाट उहाँले अनन्त अनन्तसम्म राज गर्नुहुनेछ। संसारका सबै राज्यहरू भत्केर जानेछन्, सबै राजाहरू हराएर जानेछन्, तर ख्रिस्ट सदा सर्वदा रहिरहनुहुन्छ। एक दिन उहाँ फर्किनुहुनेछ, उहाँको राज्य र उहाँको शासन सबैले त्यतिखेर देख्नेछ। सबै सांसारिक राज्यहरू र तिनीहरूको शासकहरूको सम्झना हुने छैन, तर ख्रिस्ट अनन्तकालदेखि अनन्तसम्म राजाको रूपमा सम्झिनुहुनेछ। उहाँलाई मानिसहरूले सम्झिनेछन्। प्रकाश 11 अध्याय जुन हाम्रो भविष्य हो, 11 अध्यायको 15 पदले यसरी भन्दछ, संसारको राज्य हाम्रो प्रभुको र उहाँको ख्रिस्टको राज्य भएको छ, अनि उहाँले सदा सर्वदा राज्य गर्नुहुनेछ। प्रियको के तपाईँले सुन्नुभयो? हाम्रा प्रभु येशू ख्रिस्टले सधैँभरि राज्य गर्नुहुनेछ। एदोमले सधैँभरि राज्य गर्ने छैन, रोमीहरूले सधैँभरि राज्य गर्ने छैन, माओवादीले सधैँभरि राज्य गर्ने छैन, काङ्ग्रेसले सधैँभरि राज्य गर्ने छैन, त हाम्रा प्रभु येशू ख्रिस्टले सधैँभरि राज्य गर्नुहुनेछ। उहाँको शासनमुनि हामीले साँचो समृद्धिको अनुभव गर्नेछौँ। हामीसित सबैभन्दा स्वस्थ शरीर हुनेछ त्यतिखेर, हामीसित महिमित शरीर हुनेछ, हामीसँग स्वर्ग, सम्पूर्ण स्वर्ग हाम्रो उत्तराधिकारको रूपमा हामीसँग हुनेछ। हामी साँच्चै धेरै समृद्ध हुनेछौँ, त्यहाँ कुनै गरिबी हुने छैन। तर महत्त्वपूर्ण रूपमा, सबैभन्दा महत्त्वपूर्ण कुरा, हाम्रो निम्ति मारिनुहुने थुमा त्यहाँ हुने नै छ, र उहाँलाई हामी हाम्रो आँखाले देख्नेछौँ। प्रिय, र हाम्रो निम्ति साँचो समृद्धि आउने बाँकी छ। हामी ख्रिस्टियनहरूको साँचो समृद्धि आउन बाँकी छ। जबसम्म हामी संसारमा हुन्छौँ, हामी ख्रिस्ट र उहाँको सुसमाचार खातिर दुःख भोग्नेछौँ। बाइबलले ख्रिस्टियनको लागि स्वास्थ्य, धन र समृद्धि, सम्पत्तिको प्रतिज्ञा गर्दैन। ख्रिस्टलाई पछ्याउने बित्तिकै हाम्रो जीवनमा यी कुराहरू हामीले हासिल गर्नेवाला छैनौँ। ख्रिस्ट हामीलाई धनी बनाउनलाई, स्वस्थ बनाउनलाई र समृद्ध बनाउनको लागि क्रुसमा मर्नु भएन। उहाँ हामीलाई पवित्र बनाउनलाई, पवित्र तुल्याउनलाई क्रुसमा मर्नुभयो, र पवित्र जीवन जिउने खोज्ने हरेकले कष्ट भोग्ने नै छ। धार्मिकताको खातिर हामी दुःख भोग्नेछौँ। बाइबलले हामीलाई बताउँदछ कि धेरै कष्ट भएर नै हामी परमेश्वरको राज्यमा प्रवेश गर्नेछौँ। धेरै समृद्धिहरू भएर होइन, धेरै कष्टहरू भएर हामी परमेश्वरको राज्यमा प्रवेश गर्नेछौँ। स्वास्थ्य र समृद्धिहरू भएर होइन, हामीले पीडा, हानि र कठिनाइहरू अनुभव गर्नेछ। हाम्रो स्वास्थ्य खस्कन सक्छ, हाम्रो धन सम्पत्ति सकिन सक्छ, हाम्रो विश्वासको कारण मानिसहरूले हाम्रो खिल्ली उडाउन सक्छ, हामीमाथि दुर्व्यवहार हुनसक्छ। अनि हामीले हाम्रो जीवनमा यी सबै कष्टहरू भोगिरहँदा अनन्त विनाशतर्फ लम्किरहेका संसार भन्ने चाहिँ संसारमा स्वास्थ्य र समृद्धिको मौज गरिरहेका हामी देख्न सक्छौँ। तर प्रियहरू, तिनीहरूको डाहा नगर्नुहोस्, बरु तिनीहरूप्रति दया देखाउनुहोस्। किनकि तपाईँलाई तिनीहरूको अन्त थाहा छ, थाहा छ तपाईँलाई। प्रियहरू, परमेश्वरका मानिसहरू स्वास्थ्य, धन र समृद्धिद्वारा होइन, पवित्रताद्वारा चिनिन्छन्। यदि तपाईँ मैले प्रवचनको सुरुमा उल्लेख गरेको त्यो व्यक्ति सोनाम जस्तै हुनुहुन्छ भने, समृद्धिको सुसमाचारमाथि विश्वास गर्न छोडिदिनुहोस् र येशूमा भरोसा गर्नुहोस्। ख्रिस कहाँ हुनुहोस्? ख्रिसले तपाईँलाई दिन सक्ने कुराहरू प्राप्त गर्नु होइन, तर ख्रिसलाई प्राप्त गर्न आउनुहोस्। तर यदि तपाईँ समृद्धिको सुसमाचारमै लागिराख्नुहुन्छ भने, तपाईँलाई थाहा होस् कि त्यो सुसमाचारले तपाईँलाई बचाउने छैन, त्यो सुसमाचारसँग तपाईँलाई बचाउने शक्ति छैन। समृद्धिको सुसमाचारमा पवित्र धर्मी परमेश्वरको हातबाट छुटकारा दिने शक्ति छैन। प्रियहरू, तपाईँको अन्त एसापको जस्तो नहोस्, भौतिक रूपमा समृद्ध तर आत्मिक रूपमा सिकिस्त रोगी। फ्रेन्ड्स, डु नट लेट प्रस्पेरिटी चक यु टु डेथ। समृद्धि अड्केर नमर्नुहोला, होसियार हुनुहोस्। र प्रिय चर्च, हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउने चाहिँ सहरको हामी प्रतीक्षा गर्दछौँ। हिब्रू 13:14 पदले भने चाहिँ हाम्रो नागरिकता स्वर्गमा छ, त्यहाँबाट आउनुहुने मुक्तिदाता अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौँ। फिलिपी 3:20 पदले भने चाहिँ प्रियहरू, परमेश्वरले हाम्रो निम्ति एउटा सहर तयार पार्नुभएको छ, जुन सहरमा हामी समृद्ध हुनेछौँ, र यो सहर संसारको कुनै पनि सहरभन्दा उत्तम हुनेछ, एसावको सहर भन्दा पनि उत्तम हुनेछ। तर यदि तपाईँ ख्रिस्टमा हुनुहुन्न भने एक्साइटेड नहुनुहोला, त्यो सहर तपाईँको लागि होइन। परमेश्वरको सहर वा परमेश्वरको राज्यमा प्रवेश गर्ने एकमात्र तरिका भनेको ख्रिस्टमा विश्वास गर्नु। त्यसरी कृपया आफ्नो पापबाट फर्कनुहोस् र येशू ख्रिस्टमा विश्वास गर्नुहोस्। अनुसार प्रार्थना गर्नुहोस्।